ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان سيدنا وحبيبنا ومولانا محمد عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى اله واصحابه وبارك وسلم تسليما كثيرا كثيرا اما بعد فقد قال رسول الله صلى الله عليه وسلم طعام الاثنين كافي الثلاثة وطعام الثلاثة كافي الأربعة. محترم بزرگان دین برادران اسلام السلام علیکم ورحمۃ اللہ وبرکاتہ. یہ جو حدیث ہے 5392 اس حدیث سے امام بخاری رحمۃ اللہ علیہ کیا بتانا چاہتے ہیں اس کے لیے انہوں نے عنوان قائم کیا ہے کہ باب طعام الواحد یکفی الاثنین. یہ اس بات کے بیان میں ہے یا اس حدیث کا مقصد یہ ہے کہ ایک آدمی کا کھانا وہ دو آدمیوں کے لیے کافی ہو جاتا ہے. اور اس سلسلے میں حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت بھی نقل کی ہے، فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا طعام الاثنین کافی الثلاثہ، کہ دو آدمیوں کا کھانا وہ تین کے لیے کافی ہو جاتا ہے. طعام الثلاثۃ کافی الاربعۃ، اور تین کا کھانا وہ چار کے لیے کافی ہو جاتا ہے. اس حدیث میں آپ صلی اللہ علیہ وسلم نے جو اصل بات ارشاد فرمائی ہے وہ یہ ہے کہ مومن آدمی کو کھانے کے سلسلے میں زیادہ فکر مند نہیں ہونا چاہیے، اور جب کھانا کھا رہے ہوں دو آدمی ہوں یا تین آدمی ہوں اور مزید آدمی اچانک آ جائیں تو ایسے موقع پر ان کو بھی کھانے میں شریک کر لینا چاہیے. اگر دو آدمیوں کا کھانا موجود ہے، تیسرا آدمی آ گیا اس کو کھانا کھلا لیں تو یہ کافی ہو جائے گا اس کے لیے، تینوں کے لیے کافی ہو جائے گا. تین آدمی ہیں چوتھا آ گیا تو چوتھے کو شامل کر لیں، چار ہیں پانچواں آ گیا تو پانچویں کو شامل کر لیں، پانچ ہے چھٹا آ گیا تو چھٹے کو شامل کر لیں. اس سلسلے میں اپنے پاس جو کھانا موجود ہے اس کے بارے میں فکر مند ہونے کی ضرورت نہیں ہے. اللہ تبارک و تعالیٰ ایسی برکت دے دیتے ہیں کہ یہ کھانا آنے والوں کے لیے کافی ہو جاتا ہے. اس کی وجہ کیا ہے؟ ایک وجہ تو یہی ہے کہ کھانے میں اجتماعیت ہوتی ہے، ایک سے دو ہو گئے، دو سے تین ہو گئے، تین سے چار ہو گئے، چار سے پانچ ہو گئے، تو جتنی اجتماعیت بڑھتی ہے اتنی برکت ہوتی ہے اللہ تبارک و تعالیٰ کی طرف سے. تو اجتماعیت کی وجہ سے اللہ تبارک و تعالیٰ کھانے میں برکت رکھ دیتے ہیں. تو اس لیے اس خیال سے کہ بھئی کھانا تھوڑا ہے آدمی کو پیچھے نہیں ہٹنا چاہیے، کیسے شامل کریں، کیسے شریک کر لیں کسی کو. دوسرا یہ ہے کہ بعض دفعہ خود ہماری طبیعت بھی کھچی ہوئی ہوتی ہے کہ ہم خود بھی بخیل ہوتے ہیں مزاج ہم کہ بھئی اس کو کیا کھانے میں شریک کریں، ایک نیا آدمی مزید اور اضافہ ٹھیک بیٹھے کے آ جاتا دسترخوان پہ، تو ایسا بھی نہیں ہونا چاہیے. تو دونوں اعتبار سے کہ نہ خود آدمی کی طبیعت میں بخل ہونا چاہیے، نہ کھانے کی مقدار کو قلیل سمجھنا چاہیے، بلکہ کھانے میں شریک کر لینا چاہیے. اللہ تبارک و تعالیٰ آنے والوں کے لیے اس کو کافی کر دیتے ہیں، ہوتا تو اتنا ہی کھانا ہے لیکن سب کے لیے کفایت کر جاتا ہے. تو خلاصہ حدیث پاک کا یہ نکلا کہ اس حدیث میں مواساط کی تعلیم آپ صلی اللہ علیہ وسلم نے دی ہے، ایک دوسرے کی رعایت کی تعلیم آپ صلی اللہ علیہ وسلم نے دی ہے، ایک دوسرے کے لیے جانساری کی تعلیم حضور نے دی ہے کہ ترجیح دینا چاہیے دوسروں کو، ضرورت مندوں کو خاص طور پر. علماء نے اسی وجہ سے یہ بات لکھی ہے کہ اگر ضرورت مند فقیر محتاج لوگوں کے ساتھ آدمی کھانا کھا رہا ہو تو ایسے موقع پر ان کی ضرورت کی وجہ سے یعنی ان کی ضرورت کو مقدم کرنا چاہیے، ایثار کو ترجیح دینا چاہیے کیونکہ وہ لوگ ضرورت مند ہیں. اور دوستوں کے ساتھ کھانا کھا رہا ہو، عام لوگوں کے ساتھ کھانا کھا رہا ہو، تو پھر انبساط کو ترجیح دینا چاہیے کہ بے تکلفی کے ساتھ، خوش دلی کے ساتھ، جیسے چاہے اس سے آپس میں خوشی بڑھتی ہو اس طریقے پر کھانا کھائے. اور عام لوگوں کے ساتھ کھانا کھا رہا ہے کہ اجنبی ہیں بالکل، تو پھر ایسی صورت میں اکرام اور احترام کو ملحوظ رکھنا چاہیے. عجیب علماء نے باریک نکات بیان کیے ہیں، اتنی باریکیاں ان کی باتوں میں ہوتی ہیں اور اتنے پہلوؤں پر غور کرتے ہیں کہ حیرت ہوتی ہے کہ ضرورت مندوں کے ساتھ کھانا کھا رہے ہوں تو پھر ایسی موقع پر ایثار کو ترجیح دے کہ بھی کھانا ان کے لیے چھوڑے زیادہ سے زیادہ کہ وہ کھا لیں کیونکہ وہ ضرورت مند ہیں. دوستوں کے ساتھ، اپنے رشتہ داروں کے ساتھ، اپنے جان پہچان کے لوگوں کے ساتھ کھانا کھا رہا ہے تو پھر انبساط کو ترجیح دینا چاہیے، خوش دلی کو، بے تکلفی کو، کہ آپس میں خوش دلی کے ساتھ ہنستے بولتے کھیلتے کودتے جس طریقے پر ہم لوگ کھانا کھاتے ہیں تو اس پہلو کو ترجیح دینا چاہیے کیونکہ سب جو ہے نا بے تکلف ہیں، کون ضرورت ہے کون ضرورت، یہاں پر ضرورت مندوں کا مسئلہ نہیں ہے. تو انبساط جو ہے نا یہاں پر ترجیح، انبساط کو ترجیح رہے گی. اور تیسرے نمبر پر کھانا جو ہے आम लोगों के साथ आदमी खा रहा है, अजनबियों के साथ खाना खा रहा है, गैरों के साथ खाना खा रहा है, तो फिर ऐसे मौके पर इकराम को और एहतराम को और ताज़ीम को मलूज रखना चाहिए कि ना अपनी बेहतरामी हो, ना उनकी बेहतरामी हो, ना खाने की बेहतरामी हो। और सहाबा इकराम का मिजाज यही था कि इसार को, खैर उस ज़माने में ज़रूरतें भी थी बहुत ज़्यादा, इसी वजह से कुरान मजीद में अल्लाह तबारक व तआला ने उनकी सिफात ही ये बयान फरमा दी, वही वो फिर आला अनफुसिहिम व लौकाना बिहिम खसासा, कि वो अपने आप पर दूसरों को तरजीह देते हैं अगरचे कि उनको ज़रूरत होती है, अगरचे कि उनको फ़ख्र होता है, यानी खुद ज़रूरतमंद होते हुए औरों को तरजीह दिया करते थे। ये बहुत बड़ी बात है, और इसके तहत में जो वाक़ियात मुफस्सिरीन ने लिखे हैं इस आयत के तहत में बड़े अजीब व गरीब हैं। खुद हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम के सहाबे इकराम के एक मरतबा एक सहाबी आए और आकर कहने लगे, अल्लाह के नबी के सामने बेतकल्लुफ़ जिक्र कर दिया कि रसूलुल्लाह भूखा हूँ, भूख बर्दाश्त नहीं हो रही, क्या करूँ। तो हुज़ूर ने अपने अज़वाज़े मुतहरात के पास कहला भेजा कि घर में अगर कुछ खाने के लिए है तो भिजवा दो। तो एक अहलिया के पास गए, खादिम जो है ना पैगाम लेकर गया और हुज़ूर का पैगाम सुना दिया, तो अंदर से जो है ना आवाज़ ये आई कि सिवाय पानी के घर में कुछ नहीं है। तो हुज़ूर ने जितनी अजवाज थी सबके पास भेजा कि भाई जाओ मालूम करो, एक दो तीन चार पाँच छः सात आठ नौ हो गई, सबके पास से जवाब यही आया कि खाने के लिए घर में सिवाय पानी के कुछ नहीं है हमारे पास। तो फिर हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने ऐलान किया सहाबा में कि कौन है जो इसमें खिलाए। तो एक सहाबी ने जिम्मेदारी ले ली कि या रसूलुल्लाह मैं खिलाऊंगा, तो वो लेकर गए घर में, जाकर घर वालों से मालूम किया कि घर में खाने के लिए कुछ मौजूद है, तो कहने लगे कि भाई खाना इतना है जो हमारे बच्चों के लिए काफ़ी हो जाए, बड़ों के लिए भी काफ़ी नहीं होगा। तो उन्होंने कहा कि ठीक है, अगर बात ऐसी है तो हम एक तरीक़ा ये इख्तियार करते हैं कि इस मेहमान के लिए खाना लगा देंगे, और जब खाना खाने का वक्त आए तो ऐसे मौके पर लाइट जो तो चराग होता है वो बंद कर देना, तो हम साथ में बैठ जाएंगे, और जब हम साथ में बैठेंगे खाने की एक्टिंग करेंगे। आज के ज़माने में जो एक्टिंग लोग कर रहे हैं तो वो तो खाने के लिए करते हैं एक्टिंग, यहाँ पर खाने के इशार के लिए एक्टिंग हो रही है। अजीब व गरीब साहब इकराम का उस पर था, यहाँ तो दुनिया कमाने के लिए करोड़ों लाखों अरबों खरबों कमाने के लिए लोग एक्टिंग करते हैं। चिचोरा एक्टिंग जो है ना चिचोरापन का नाम है, अगर हकीकत अगर आप एक्टिंग की देखेंगे तो वो चिचोरापन है, उसके अलावा कुछ नहीं है। अगर मस्जिद में कोई आदमी उस तरह की हरकतें करे तो मार के भगा देंगे यहाँ से, क्योंकि ये क्या हरकतें कर रहा है, निकल यहाँ से। बाहर अगर कर रहे हैं तो वही फैशन है, उसकी अहमियत है, उसके पैसे हैं। फिर तो खैर, तो वहाँ सहाबा इकराम खाने की एक्टिंग कर रहे हैं और बता रहे हैं कि भाई हम भी तुम्हारे साथ खाने में शरीक हैं। जैसे ही मेहमान ने खाना शुरू कर दिया, शराब गुल कर दिया, वो खा रहे हैं, मेहमान समझ रहे हैं कि भाई ये हजरात भी खाना खा रहे हैं, और बच्चों को भला फुसला कर भूखे सुला दिया उन हजरात। अंदाज़ा लगाइए आप क्या सूरत हाल थी, क्या मिजाज था उन लोगों का एक दूसरे पर कुर्बानी करने का। ये चाहते हैं अल्लाह तबारक वताला, ये जो सिफात कुरान पाक में जिक्र की गई है सहाबा इकराम की, वो इसीलिए हैं कि उम्मत का भी मिजाज ये बने, उम्मत के अफराद के मिजाज भी ये बने कि अपने मुकाबले में दूसरों को तरजीह दें। अच्छा, ऐसा नहीं है कि भाई खुद के पास ज़रूरत के बकदर है फिर दूसरों को तरजीह दे रहे हैं, ऐसा नहीं है। वलो काना बिहिम खसासा, खसासा के माने फ़ख्र के आते हैं, मोहताजगी के आते हैं। तो मतलब ये है कि मोहताज होने के बावजूद, फ़कीर होने के बावजूद, ज़रूरतमंद होने के बावजूद औरों को तरजीह दिया करते थे। जंगे यरमूक का वाक़िया है कि हज़रत हुज़ैफ़ा फरमाते हैं कि मैं निकला उस मौके पर और जंग ख़त्म हो गई थी, शहीद सारे यानी जो शहीद हो गए थे, कुछ बच गए, जो भी सूरत हाल हुई, तो मैं शुहदा के पास गया ताकि मैं उनको पानी पिलाऊं। जब मैं वहां पर पहुंचा तो मेरे उन और उनका मंशा यह था कि चचाजाद भाई को भी देख लूं, उनके चचाजाद भाई भी शरीक थे और उनका अंदाज़ा हो गया था कि वो शहीद हो गए हैं। तो उनके पास गए, जाकर कहा कि भाई बिल्कुल सांसें आखिर चल रही थी उनकी, तो कहने लगे कि भाई पानी वगैरह पी लो कुछ, तो कहने लगे कि लाओ पानी, ज़रूरत है। तो पानी दिया तो बाजू से कराहने की आवाज़ आई दूसरे सहाबी की, तो वो पानी दूसरे को दे दिया उन्होंने। यानी खुद की जान जा रही है, तरजीह जो है ना इशार का आलम यह है, आखिरी सांसें चल रही हैं और इशार का आलम यह है कि भाई औरों के लिए पानी जो है आगे कर दिया, कहा कि भाई मुझसे ज़्यादा ज़रूरतमंद हुआ है उनको पिला दो। फिर वहाँ से निकले, जब उन्होंने अपने मुँह के करीब पानी किया तो वहाँ एक आह की आवाज़ आई फिर उनके बाजू से, तो वो पानी लिया, उनको दे दिया कि भाई वो ज़रूरतमंद है। इसी तरह सात आदमियों तक ये पानी गया, जो यानी वो लोग हैं कि जो बिल्कुल आखिरी सांसें गुजार रहे हैं अपनी ज़िंदगी की, आलम आखिरत जो है ना उनके ऊपर गोया खुल चुका है, और पानी की इंतहाई सख्त ज़रूरत है, और आते ही पानी जो है ना आगे कर देते हैं। छः आदमियों तक चला गया, उसके बाद सात आदमियों तक जब पानी गया तो जब तक सातवें तक गया था उनका इंतकाल हो गया, तो ये हजरत हुज़ैफ़ा पानी लिए फिर अपने भाई के पास आए ताकि उनको पिला दो पानी, ये भी निकल गए, उनका भी इंतकाल हो गया। फिर आगे गए तो देखा कि जितने अफराद जो वास्ता बने थे पूरे के पूरे शहीद हो गए थे, पानी किसी को नहीं मिला। इस सहाबा इकराम का वस्फ था। मुफस्सिरीन फरमाते हैं कि इनके इन्हीं इशार की वजह से अल्लाह तबारक व तआला ने कुरान पाक में आयत नाज़िल फरमाई उनके बारे में कि वयुसिरून अला अनफुसिहिम वलौ काना बिहिम खसासा। इनका मिजाज ये था कि ये अपनी मोहताजगी के बावजूद, अपनी एहतियाज के बावजूद, अपने ज़रूरतमंद होने के बावजूद दूसरे सहाबा को तरजीह दिया करते थे। खाने में पीने में, जान चली गई, जान की परवाह नहीं की, लेकिन ज़रूरत को उन लोगों ने मुकदम किया कि भाई मेरा भाई ज़रूरतमंद है वहाँ पर। ये सहाबा इकराम का मिजाज था जो अल्लाह तबारक व तआला हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम चाहते हैं कि इस उम्मत के अंदर भी आए। हम ये चाहते हैं कि भाई दूसरों का माल जितना से जितना ज़्यादा से ज़्यादा हो सके हड़प कर लें। हम तो दूसरों का यानी दूसरों के माल को भी हम अपना हक समझते हैं। उम्मत में जो सूरत हाल है, दूसरों के माल पर आदमी अपना हक समझ रहा है आज के ज़माने में कि मैं बड़ा हूँ मेरा हक है, मेरी रिश्तेदार हूँ मेरा हक है, मेरा फलां ताल्लुक है मेरा हक है। यहाँ मसला ये था कि भाई अपना जो होता था साहब इकराम को दे दिया करते थे। हत्ता कि इनकी जानिसारी का आलम यह था कि अल्लाह के नबी ने जब हिजरत के मौके पर इनके दरमियान में मुआक़ात फरमाई, यानी साहब इकराम जब हिजरत करके चले गए मक्के से मदीने मुनव्वरा, तो वहाँ तो जाहिर सी बात है कि नहीं कोई भी इनके पास मौजूद नहीं, ना घर मौजूद है, ना कपड़े मौजूद है, ना खाना मौजूद है, ना माल मौजूद है, ना तजारत कर सकते, कुछ नहीं कर सकते। तो अंसार साहबा को हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि भाई आपस में ताल्लुकात हुजूर ने कायम फरमा दिए कि भाई फलां के दोस्त हैं, फलां फलां के भाई हैं, यानी वो उनकी मदद करें, अपने घर में ठहराएं, कुछ पैसे वगैरह उनको दे रहे ताकि उनकी ज़रूरियात पूरी हो सके। साहबा ने अपनी नई ज़िंदगी सेट की है मदीना मुनव्वरा जाने के बाद। अजीब ये मामूली बात नहीं होती है, पूरी नई ज़िंदगी उन लोगों ने सिरे से यानी एक पैसे से। हजरत अब्दुर्रहमान इब्ने औफ रज़ी अल्लाह तआला बहुत बड़े ताजरों में शुमार होते हैं अपने सहाबा इकराम में, और बड़े बहुत बड़े मालदार गुजरे हैं। मदीना मुनव्वरा आए, इनके पास कुछ मौजूद नहीं था, आधा दिरहम लेकर, आधा या एक दिरहम लेकर तिजारत उन्होंने शुरू की थी, और उनकी ज़िंदगी से पहले पहले अल्लाह तबारक व तआला ने माल में इतनी बरकत अता फरमाई कि मुल्क शाम से तिजारत का काफिला उनका जो है ना तिजारत के ऊँट निकलते थे तो मक्का मुकर्रमा तक जो है ना उनका तसलसल चल रहा होता था। इतने लंबे लंबे तिजारती जो है ना उनके असफार हुआ करते थे, इतने अल्लाह ने बरकत दी थी उनके माल में भी, उनकी चीज़ों में भी, सामान में भी। शुरुआत कहाँ से की थी? एक दिरहम से शुरुआत की, वो भी कर्ज़ लेकर शुरुआत की थी। तो ये सहाबा इकराम का मिजाज था। मक्का मुकर्रमा से गए मदीने मुनव्वरा तो हुजूर ने मुआक़त फरमा दी, कहा कि भाई ये आपस में फलां फलां के भाई है, फलां फलां के भाई है। तो बाद सहाबा इकराम ने अपनी बीवियों की तक कुर्बानी देने के लिए तैयार हो गए कि मैं अपनी बीवी को तलाक दे दूंगा, तुम्हारे पास कोई बीवी नहीं है, तुम निकाह कर लेना उनके साथ में। घर आधा हो गया, माल आधा हो गया, हत्ता कि अपनी जिनके पास दो दो तीन तीन बीवियाँ हैं उसके लिए भी तैयार हो गए। अजीब गरीब जानिसारी उन लोगों की थी। अल्लाह तबारक व तआला ने ये बस यूँ ही बयान नहीं फरमा दिया। अल्लाह तबारक व तआला अगर कोई वस पुराने पाक में बयान फरमा रहे हैं तो खालिक़े कायनात है, तो लोगों को देखते हैं, उनके औसाफ को देखते हैं, उनके अहवाल को देखते हैं, उनका अंदरून, उनका बैरून, उनके आमाल, उनसे सादिर होने वाली चीज़ें सबको देखने के बाद अल्लाह ने बतौर वस बतौर खसूसियत की हिफाजत ने फरमा दी। अब अंदाज़ा लगाइए कि अल्लाह तबारक व तआला जिस वस को बहैसियत वस बयान करें वो कितना कामिल दर्जे का उनके अंदर पाया जाता था। इसलिए फरमाया कि वही फिरून आला अनफुसिहिम वलौ काना बिहिम खसासा। तो इस हदीस पाक का भी जो असल मकसद है, उलमा ने लिखा है कि इसका असल मकसद भी यही है कि इससे हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने मुआसात की, मुआखात की, एक दूसरे पर जो है ना जानिसारी की, एक दूसरे के सिलसिले में हिसार और तरजीह की तरगीब दी है हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने, इससे बरकत भी होती है। एक बात तो यह है, दूसरा यह है कि इससे इज्तमाईयत भी साबित होती है। खाने में इज्तमाईयत को यानी खाना इज्तमाई तौर पर ज़्यादा खाने का एहतमाम करना चाहिए, इसकी बड़ी बरकतें होती हैं। जितना ज़्यादा खाने में इज्तमाईयत होती है उतनी बरकत होती है। और ये बात भी है कि जिस खाने में और लोग शरीक होते हैं आदमी के साथ, उस खाने का सवाल नहीं है क़ियामत में। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तीन खाने वो हैं जिनका अल्लाह के यहाँ सवाल नहीं होगा। एक तो रमज़ान में इफ्तार के वक्त का खाना है, उसका सवाल नहीं होता। अल्लाह पाक नहीं फरमाते बंदा मेरे लिए रोज़ा रखा है, अब खाने के लिए बैठा है तो उसके खाने का क्या सवाल करूँ मैं? दिन भर तो मेरे लिए उसने खाना पीना छोड़ दिया, अब कुछ अगर उसके दस्तरखान पर है, अल्लाह पाक फरमाते हैं कि भाई उसके दस्तरखान के हिसाब में ले लूँगा। इसी तरह दूसरा खाना वो होता है जो सहर का खाना होता है, जिसका सवाल नहीं है अल्लाह के यहाँ। सहरी का खाना अल्लाह को राज़ी करने के लिए जब बंदा सुबह सवेरे उठकर खाना खाता है, उस दस्तरखान का हिसाब भी अल्लाह तबारक व तआला नहीं लेते हैं। और तीसरा खाना वो खाना होता है जिसमें आदमी अपने अलावा, अपने घर वालों के अलावा औरों को मदऊ करता है बतौर मेहमान के, किसी आम आदमी को, तो उस खाने का भी अल्लाह तबारक व तआला क़ियामत में हिसाब नहीं लेंगे। ये बड़ी बहुत बड़ी, इसी वजह से बाद अकाबरीन का मामूल यही था, सहाबा इकराम का मामूल यही था। हज़रत अब्दुल्लाह इब्न उमर के बारे में आगे रिवायत भी आएगी, या अगर नहीं है तो भी रिवायत के अंदर ये बात मौजूद है, बगैर मेहमान के खाना नहीं खाते थे, और लोगों को बुला भेजते थे कि जाओ किसी को बुला कर लाओ ताकि खाने में वो शरीक हो जाए। अच्छा इब्राहिम अलैहिस्सलाम का मामूल भी यही था, बहुत बड़े मेहमान नवाज थे, भेजा करते थे लोगों को, ढूंढा करते थे लोगों को कि अगर कोई मिल जाए तो हमारे साथ खाने में शरीक हो जाए। तो ये मेहमान नवाजी जो है ना उनके अंदर पाई जाती थी इस दर्जा। तो इसलिए इस बात का भी अहतमाम करना चाहिए कि भाई खाने में अपने औरों को शरीक करें, रिश्तेदार हों, गैर रिश्तेदार हों, अजनबी हों, आदमी को तकल्लुफ़ नहीं करना चाहिए। इस सिलसिले में अल्लाह पाक बड़ी बरकत देते हैं और ऐसे खानों का हिसाब नहीं होता। और इसकी यहाँ पर उलमा ने एक बात ये भी लिखी है कि ऐसे अवकात का भी अल्लाह के यहाँ हिसाब नहीं होता जिसमें आदमी दूसरों की मेहमान नवाजी के लिए अपने वक्त को निकालता है। फिर घर में अगर कोई मेहमान आ गया, उसके साथ आप बैठ गए खाने के लिए, पीने के लिए, सिदर मदरिस जम गई, तो ऐसी मजलिस का अल्लाह के यहाँ हिसाब नहीं है। अजीब अल्लाह तबारक व तआला की मेहरबानी है। तो होना तो ये चाहिए कि ऐसी मजलिस ज़्यादा से ज़्यादा हो, क्योंकि हम तो हिसाब देने के काबिल ही नहीं है अल्लाह की बारगाह में। ना हम खाने का हिसाब दे सकते हैं, ना पानी का हिसाब दे सकते हैं, ना वक्त का हिसाब दे सकते, किसी चीज़ का हिसाब नहीं दे सकते। तो ना ऐसे खाने का हिसाब होगा जो औरों के लिए पेश किया गया, ना ऐसे वक्त का अल्लाह के हिसाब होगा जो वक्त औरों के लिए निकाला गया हो। तो बहरहाल इस हदीस मुबारक से ये बातें साबित होती हैं, इसकी तरगीब आप सल्लल्लाहु अलैहि वसल्लम ने दी है। उसके बाद अगला बाब इमाम बुखारी रहमतुल्लाहि अलैह ने कायम किया है कि बाबुन अल्मुमिनु याकुलु फी मियान वाहिद। ये बाब इस बात के बयान में है कि मोमिन आदमी एक आंत के साथ खाता है, और आगे फरमाया कि भाई काफिर वो है जो सात आंत के साथ खाता है। इस हदीस में पहले हदीस पढ़ते हैं, उसके बाद उसका मफहूम समझेंगे। وبه قال حدثنا محمد بن بشار قال حدثنا عبد الصمد قال حدثنا شعبة عن واقل بن محمد عن نافع أنه قال كان ابن عمر رضي الله عنه لا عنهما لا يأكل حتى يؤتى بمسكين يأكل معه فأدخلت رجلا يأكل معه فأكل كثيرا فقال يا نافع لا تدخل علي هذا سمعت النبي صلى الله عليه وسلم يقول المؤمن يأكل في مع واحد والكافر يأكل في سبعة أمعاء. हज़रत इब्न उमर रज़ी अल्लाह तआला अन्हुमा से रिवायत है, वो फरमाते हैं उनके बारे में है कि वो खाना नहीं खाते थे, यहाँ तक कि एक मिस्कीन को ज़रूरतमंद को लाया जाता उनके पास जो उनके साथ खाना खाता। तो फरमाते हैं हज़रत नाफ़े के फ़ादल दो रजुल याकुल माह, एक मरतबा में ऐसे शख्स को दाखिल कर दिया जो उनके साथ खाना खाए, तो फ़ाकल कथीर, तो उनके साथ बैठ कर बहुत ज़्यादा खाना उसने खा लिया। तो हज़रत इब्न उमर ने फरमाया कि या नाफ़े ला तुदख़िल अलैय हाज़ा, अरे नाफे आइंदा इसको मेरे पास दाखिल मत करना, यानी खाना खाने के लिए नहीं, अब तो ला लिया लेकिन आइंदा इसको लाने की इजाज़त नहीं है। क्यों? फरमाया कि समय नबी सल्लल्लाहु अलैहि वसल्लम यकूलु, मैंने अल्लाह के नबी को इरशाद फरमाते हुए सुना है कि अल्मुमिनु याकुलु फी मियान वाहिदिन, कि मोमिन वो एक आंत के साथ खाना खाता है, वल्काफिरु याकुलु फी सबअति अमआइन, और काफिर सात आंत के साथ खाना खाता है। इस हदीस का मकसद क्या है, ये भी बज़ाहिर पहले जैसे बाब से मुनासिबत रखती है। इस हदीस का असल जो बुनियादी मकसद है वो यही है कि भाई मोमिन को खाने की ज़्यादा फिक्र नहीं करनी चाहिए, खाना ही मतमे नज़र है। जैसा आज हमारे ज़माने में है कि भाई इतना खाना हम खाते हैं अंदाज़, यहाँ तो भी थोड़ा सा आने के बाद मुझे अंदाज़ा हुआ कि खाने का रिवाज थोड़ा सा कम है, लेकिन हिंदुस्तान में पाकिस्तान में जो आदमी जब नींद से उठता है तो सोने तक कई मरतबा उसके खाने हो जाते हैं। ये नाश्ते से पहले खाना होता है, नाश्ते के बाद एक खाना होता है, बीच में नाश्ता, ऐसे ही फिर दोपहर के खाने के बाद एक असराना होता है, उसकी चाय होती है, असराने में कई चीज़ें होती हैं, फिर रात का खाना होता है, रात के खाने के बाद जागने का रिवाज है, तो फिर खाने के बाद फिर मजीद खाना नहीं तो कुछ और चीज़ चाहिए हमको। तो दिन में चार चार पाँच पाँच मरतबा खाने हो जाते हैं। खैर यहाँ अल्लाह का शुक्र है कि खाने का मिजाज उतना नहीं है। तो बहरहाल मोमिन की ज़िंदगी जो है ना वो खानों के पीछे नहीं होनी चाहिए। खुलासा ये है हदीस पाक का, मकसद ये है इस हदीस पाक का। जो वाकया बयान किया गया, वाकये के दो पहलू हैं। एक तो यह है कि हज़रत इब्न उमर रज़ी अल्लाह तआला अन्हुमा का अमल बयान किया गया कि बगैर मोहताज, बगैर ज़रूरतमंद के, बगैर किसी के खाना खाते नहीं थे और भेजते थे लोगों को। हज़रत नाफ़े उनके शागिर्द थे, तो उनको भेजते थे कि जाओ कोई बाहर अगर नज़र आ जाए तो उसको ला लो, साथ में खा लेंगे। तो एक मरतबा हज़रत नाफ़े फरमाते हैं कि एक मैं आदमी को बुला कर लाया, दस्तरखान पर बैठ गया, वो भी जो है शायद पहले से मुंतज़िर थे या भूखा था या पता नहीं क्या कैफियत थी उसकी, तो बैठकर खाना इतना खाया कि हज़रतुल्लाह इब्न उमर नाराज़ हो गए, फरमाने लगे कि भाई अब तो आ गया लेकिन आइंदा इसको मत लाना। उसके बाद वजह यह जिक्र की, असल में वजह यह है कि अल्लाह के नबी ने फरमाया कि मोमिन तो खाना कम खाता है, एक आंत के साथ खाना खाता है यानी कम खाता है, और काफिर सात आंत के साथ खाता है, तो चूंकि इसमें काफिराना वस्व पाया जा रहा है इस वजह से आइंदा मेरे दस्तरखान पर इसको मत लाओ, क्योंकि ये वस्व हमारा नहीं है। इससे सहाबा इकराम के मिजाज का आप अंदाज़ा लगाइए कि वो लोग भी कितना सोहबतों में हों, या अपने साथ उठने बैठने में हों, खाने पीने में हों, किसी चीज़ में भी हो, कि अल्लाह के नबी के अकवाल का, हुजूर के इरशादात का, हुजूर के मिजाज का जो है ना किस तरह, यानी किस तरह वो रियायत करते थे। वो काफिर नहीं था अगर चेके, हो सकता है कि काफिर भी हो, क्योंकि इस तरह के कैदे वगैरह लगाते नहीं थे कि मैं काफिर ही को लाओ, मुसलमान ही को लाओ। तो बहरहाल चूँकि एक काफिराना वस्फ था या अल्लाह के नबी ने उसकी मजम्मत बयान फरमाई थी, तो इसलिए हज़रत अब्दुल्लाह इब्न उमर को नागवार हुआ कि आइंदा मेरे दस्तरखान पर खाना नहीं लाना है, खाना खाने के लिए उसको नहीं बुलाना है। और ये सहाबा इकराम का अमूमी मिजाज था कि हुजूर का मंशा अगर सामने आ गया तो उससे खिलाफ वर्जी नहीं हो सकती थी। हत्ता कि उनका मिजाज ये था कि सहाबा घरों को ढा दिया करते थे। अल्लाह के नबी एक मरतबा गुजरे एक जगह के पास से, तो एक सहाबी का बड़ा बेहतरीन इमारत, यानी नया नया उन्होंने मकान बनाया था या खरीद लिया था या जो भी था, तो हुजूर गुजरे, देखा कि भाई बड़ा अच्छा मकान नज़र आ रहा है, पूछा किसका है, तो कहने लगे कि फला साहब फला साहबी का है। तो आ गए, यहाँ जब मस्जिद नबवी में आए, आने के बाद वो सहाबी आए, جب وہ صحابی آئے تو سلام کیے، تو سلام کے بعد اللہ کے نبی کے چہرے پر ناگواری کے اثرات دیکھے انہوں نے، سمجھ گئے کہ یہ ناگواری اس وجہ سے ہے کہ وہ مکان پختہ تعمیر کا اچھا مکان ان کا تھا، تو اللہ کے نبی نے فرمایا کہ یہاں تو ہمارا عارضی قیام ہے، یہ سب پختہ تعمیریں بنا کر عمدہ عمدہ مکانات بنا کر نہیں رہنا چاہیے، منشا حضور پاک صلی اللہ علیہ وسلم کا یہ تھا، عارضی جگہ ہے تو قیام بھی عارضی ہونا چاہیے، اس کے لیے جو ہے نا پوری لمبی پلاننگ نہیں ہونی چاہیے، بڑے بڑے مقاصد نہیں ہونی چاہیے، لمبی لمبی امیدیں نہیں ہونی چاہیے، تو اللہ کے نبی کی ناگواری انہوں نے محسوس کر لی کہ حضور کا ناگواری اس وجہ سے ہوئی ہے کہ بھائی میرا گھر مکان موجود ہے، حضور یہ چاہتے ہیں کہ وہ میرے پاس نہ رہے، گئے گھر کو جانے کے بعد گھر ڈھا دیا اپنا پورا کا پورا، کسی کو بیچا نہیں، گفٹ نہیں کیا، ہدیہ نہیں کیا، اللہ کے نبی کا منشا نہیں ہے کہ میں اس کو رکھوں، تو گھر ہی نکال دیا، گھر ہی توڑ دیا، گھر ہی کو برباد کر دیا، کہنے لگے کہ نبی راضی نہیں ہے اس پر تو میں رکھ کر کے مجھے رکھ کر اس کا فائدہ کیا ہے پھر، تو صحابہ اکرام کا مزاج عمومی یہی تھا، تو اور یہ وصف بھی صحابہ اکرام میں بڑے عجیب و غریب انداز میں پایا جاتا تھا، اور بڑی شدت اور بڑے کمال کے درجے کا تھا، اس وجہ سے چھوٹی سی چھوٹی بات بظاہر ہم کو محسوس ہوگی کہ بھئی ایک وصف اللہ کے نبی نے بیان فرمایا، ایک ترغیب حضور نے دی ہے، لیکن صحابہ اکرام اس کو بالکل یعنی جس طرح ہم بہت ہلکے میں لیتے ہیں، لیکن وہ لوگ کمال کے طریقے پر اس چیز کو لیا کرتے تھے، اور اپنا مزاج بھی اسی طریقے کا بنا لیا کرتے تھے، نبی کا منشا یہ نہیں ہے کہ وہ مومن کھانا کم کھائے تو وہ کھانا کم ہی کھاتے تھے، زیادہ کھانا کھانے والا اگر ان کے پاس آ گیا تو وہ دسترخوان پر بیٹھنے کے لائق نہیں رہا، شریعت کی نظر میں اگرچہ کہ گنجائش ہے کھانا بٹھا کے کھائیں، زیادہ سے زیادہ کھلائیں، کوئی مسئلہ نہیں ہے، تو بہرحال چونکہ یہ اوصاف ان کے اندر کمال کے درجے کے تھے، تو اس لیے ناگواری بھی تو فرمایا کہ آئندہ دسترخوان پر کھانے کے لیے نہیں آنا چاہیے۔ اب اس کے بعد دوسری بات حدیث پاک میں یہ ہے کہ حضور نے فرمایا کہ مومن ایک ہاتھ کے ساتھ کھانا کھاتا ہے، کافر سات ہاتھ کے ساتھ کھانا کھاتا ہے، اس کا کیا مطلب ہے؟ اب بظاہر تو ایسا نہیں ہے کہ مومن ہو یا کافر ہو سب کی ہاتھیں برابر ہوتی ہے، کسی ایک ہے کسی کے ساتھ، ایسا تو نہیں ہے، تو علماء نے لکھا ہے کہ اصل میں یہ ایک مثال ہے، اور حضور پاک صلی اللہ علیہ وسلم نے مثال کے ذریعے اس بات کو سمجھایا ہے، اور کئی علماء نے اس کے مختلف پہلو لکھے ہیں اس حدیث پاک کے جملے کے کیا مطلب ہو سکتے ہیں، تو فرمایا کہ اس کا اصل میں منشا یہ ہے کہ جس کی ہاتھیں زیادہ ہوں گی کھانا وہ زیادہ کھائے گا، جس کی ہاتھیں کم ہوگی کھانا وہ کم کھائے گا، تو مومن کی ہاتھ گویا ایک ہے یعنی اس کا کھانا کم ہے، کافر کی ہاتھ کھانا زیادہ کھاتا ہے یعنی اس کی آنتیں زیادہ ہے، تو اس سے اصل میں منشا حضور پاک صلی اللہ علیہ وسلم کا یہ ہے کہ مومن کو کم کھانے کا اہتمام کرنا چاہیے، زیادہ کھانے کا اہتمام نہیں کرنا چاہیے، اور کافر جو ہے ظاہر سی بات ہے کہ اس کے لیے تو دنیا ہی کیا ہے، دنیا سے جنمنی وہ جنت الکافر، کافر کے لیے دنیا تو جنت ہے، تو اس لیے وہ یہاں کھائے گا، وہ یہاں پیے گا، یہاں تو اس کا نظر جو ہے نا اس کی نظر تو کھانے پر ہوگی، پینے پر ہوگی، دنیا کی چیزوں پر ہوگی، دنیا کی خواہشات پر ہوگی، انہیں چیزوں پر ہوگی، تو اس لیے وہ جب کھائے گا تو کھانا ہی اس کے پیش نظر رہے گا، کھانا ہی جو ہے نا اس کی نگاہوں میں، اس کے جی میں، اس کے دماغ میں ہوگا، تو وہ زیادہ کھائے گا، لیکن مومن ظاہر سی بات ہے کہ آخرت کے فکر کے ساتھ ہوتا ہے، اللہ کی یاد کے ساتھ ہوتا ہے، عبادت جو ہے نا اس کے لیے ہوتی ہے، عبادتوں میں وقت صرف کرنے والا ہوتا ہے، علمی مسائل وغیرہ کے لیے اپنے وقت کو نکالنے والا، اپنے دماغ کو لگانے والا ہوتا ہے، تو ان چیزوں میں پڑھنے کی وجہ سے دنیا کی طرف اس کی نظر ہوتی ہی نہیں ہے، جب اس کی نظر ہوتی نہیں ہے تو کھانا بھی اس کا کم ہوتا ہے، تو اس پس منظر میں حضور نے فرمایا کہ مومن کا کھانا ایک آدھ یعنی کم کھانا ہوتا ہے، اور کافر کا کھانا زیادہ ہوتا ہے، کیونکہ اس کی دنیا جنت، دنیا جو ہے نا اس کے لیے جنت ہے۔ دوسرا مطلب علماء نے اس کا یہ لکھا ہے کہ بھائی مومن کے کھانے میں برکت ہوتی ہے کہ تھوڑا سا کھانا اس کے لیے کافی ہو جاتا ہے، اس کا ریزن یہ ہے اصل میں کہ بھائی بسم اللہ پڑھ کر کھانا کھاتا ہے، تو اللہ کے نام کے ساتھ کھانا شروع کرنے کی وجہ سے کھانے میں برکت رکھ دی جاتی ہے، تو تھوڑا کھانا بھی اس کے لیے کافی ہو جاتا ہے، اور کافروں کا جو کھانا ہوتا ہے نہ بسم اللہ ہوتی ہے، نہ اسلامی آداب، نہ اسلامی اصول کا وہ لحاظ رکھتے ہیں، تو اس لیے ان کا کھانا جب کھا رہے ہیں تو ان کے ساتھ شیطان بھی کھانا کھاتا ہے، تو اس لیے اگر آپ دیکھیں یعنی کھانا پلیٹ یعنی کھانا بھرتے جائیں ختم ہوتا جائے گا، لیکن پیٹ اس کا نہیں بھرے گا، وہ بھی کھا رہا ہے اور اس طرح شیطان بھی کھا رہا ہے، اور یہ حقیقت ہے، حضور پاک صلی اللہ علیہ وسلم نے حضور نے دیکھا ہے اس کو، اس سے پہلے یہ روایت ہماری گزری ہے کہ ایک صحابی آ گئے بغیر بسم اللہ کے کھانے میں شریک ہو گئے، کھاتے گئے کھاتے گئے کھاتے گئے کھاتے گئے، تو حضور نے ان کو روک دیا، اور حتیٰ کہ آخر کا ایک لقمہ رہ گیا تھا، تو حضور نے ان کو روک دیا اور فرمایا کہ بسم اللہ کہو، تو انہوں نے بسم اللہ پڑھی، بسم اللہ پڑھتے ہی حضور مسکرانے لگے، تو صحابہ نے پوچھا کہ یا رسول اللہ آپ نے مسکرایا کیوں، تو فرمانے لگے کہ جب یہ کھانا شروع کیا تو ان کے کھانے کے ساتھ شیطان نے بھی کھانا شروع کر دیا تھا، جیسے انہوں نے بسم اللہ کہی سارا کا سارا کھانا جو ہے نا اس نے یعنی اپنے منہ سے نکال دیا، باہر گرا دیا، تو اس طریقے پر یہ ایک محسوس کی جانے والی چیز ہے، ایک غیبی چیز ہے جو خود نبی پاک صلی اللہ علیہ وسلم محسوس کرتے ہیں، اللہ تبارک و تعالیٰ اپنے خاص بندوں کو اگر یہ چیز دکھلا دیں تو وہ دکھلا دیں گے، لیکن ہوتا ہے یہ، اس کے پیچھے ایک حقیقت ہوتی ہے، تو یہاں پر بھی یہی ہے کہ کافر جب کھانا کھاتا ہے نہ اس کے ساتھ بسم اللہ ہے، نہ اس کے ساتھ جو ہے نا کھانے کے اصول آداب ہیں، نہ کھانے کی کوئی رعایت ہے، نہ اسلامی جو ہے نا احکام کی کوئی رعایت ہے، تو ایسے کھانے میں برکت بھی نہیں ہوگی، تو اس لیے وہ کھانا زیادہ کھائے گا، مومن کھائے گا تو اجتماعیت کے ساتھ کھائے گا تو اس کی برکت الگ ہوگی، بسم اللہ کے ساتھ کھائے گا تو اس کی برکت الگ ہوگی، اور کھانے کے اصول آداب کے ساتھ کھائے گا، اللہ کے نبی کے احکامات کی اتباع کے ساتھ کھائے گا تو کھانے میں برکت ہوگی، تھوڑا کھانا بھی اس کے لیے کافی کر جاتا ہے، تو اس پس منظر میں حضور پاک صلی اللہ علیہ وسلم کا یہ ارشاد ہے۔ علماء نے ایک اور وجہ اس کی یہ بھی لکھی ہے کہ مومن جو کھانا کھاتا ہے تو اس کا کھانا حلال ہوتا ہے، اور حلال کھانا حرام کے مقابلے میں کم ہے، اور کافر جو ہے نا وہ حرام کھاتا ہے تو حرام کا جو کھانا ہے وہ بہت زیادہ ہے، وہ حلال کے مقابلے میں حرام بہت ہے امت میں، تو وہ ظاہر سی بات ہے کہ وہ زیادہ ہے۔ تو حلال کھانا اپنی برکت کی وجہ سے اولاً وہ بھی تھوڑا ہے، اور کھانے والے کے لیے تھوڑا بھی کافی ہو جاتا ہے، اور کافروں کے لیے حرام کھانا ہے اور ان کے اس کے اندر تو کوئی برکت ہی نہیں ہوتی، وہ بھی کھاتا ہے، شیطان بھی کھاتا ہے، تو وہ زیادہ کھانے کے باوجود اس کا پیٹ نہیں بھرتا۔ تو اس پس منظر میں حضور نے فرمایا کہ بھائی کافر کا کھانا زیادہ ہے، مومن کا کھانا کم ہے، کیونکہ حلال ہے یہ اور حلال کم ہوتا ہے۔ امام نبوی رحمۃ اللہ علیہ نے اس جملے کے سات مطلب لکھے ہیں، میں نے تو تین مطلب یہاں پر بیان کیے ہیں۔ تو خلاصہ یہ ہے، حضور پاک صلی اللہ علیہ وسلم نے اس حدیث میں ایک مزاج جو ہے نا بنانے کی امت کو تعلیم و ترغیب دی ہے کہ بھائی ہم کو کھانے کا کم کھانے کا اہتمام کرنا چاہیے، زیادہ کھانے کا اہتمام نہیں کرنا چاہیے، یہ حدیث پاک کا مقصد۔ اسی مضمون کی تین چار روایتیں ہیں جو یہاں امام بخاری نے رحمۃ اللہ علیہ نے بیان فرمائی ہیں، اس کا ترجمہ کر لیں گے۔ فرمائیں کہ باب المؤمن یأکل فی معن واحد فيه ابو هريره عن النبي صلى الله عليه وسلم وبه قال حدثنا محمد بن سلام قال حدثنا عبد الله بن عبيد الله عن نافع عن ابن عمر رضي الله عنهما انه قال قال رسول الله صلى الله عليه وسلم ان المؤمن ياكل في معن واحد، حضور نے فرمایا کہ مومن جو ہے نا وہ ایک آنت میں کھانا کھاتا ہے، و ان الكافر والمنافق لا ادري ايهما قال عبيد الله ياكل في سبعه امعاء، اور کافر یا منافق فرماتے ہیں عبید اللہ نے کیا کہا ہے یہ معلوم نہیں ہے، جو حضرت عبدہ کے استاد ہیں، تو اللہ کے یعنی اللہ کے ان کے جو استاد ہیں انہوں نے کافر کا لفظ کہا یا منافق کا لفظ کہا یہ معلوم نہیں ہے، بہرحال کافر ہو یا منافق ہو تو یاکل فی سبعۃ امعاء، وہ سات آنت کے ساتھ کھانا کھاتا ہے۔ وقال ابن بکیر قال حدثنا مالک عن نافع عن ابن عمر عن النبی صلی اللہ علیہ وسلم بمثلہ، اس کے بعد روایت ہے حضرت ابن عمر رضی اللہ تعالیٰ عنہما سے، وہ فرماتے ہیں کہ ان رسول اللہ صلی اللہ علیہ وسلم قال، اللہ کے نبی نے یہ بات ارشاد فرمائی، ان الکافر یأکل فی سبعۃ امعاء، کافر آدمی سات آنت کے ساتھ کھانا کھاتا ہے۔ قال، تو اس شخص نے کہا، انا اؤمن باللہ ورسوله، میں اللہ پر اللہ کے رسول پر ایمان لاتا ہوں، یعنی جس کے سامنے حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما نے یہ بات ارشاد فرمائی تھی اس نے کہا۔ اصل میں ایسا ہوا تھا، ایک واقعہ ہوا بھی تھا اس طرح کا کہ ایک مرتبہ صلی اللہ علیہ وسلم کے پاس ایک مہمان آئے، وہ کافر تھے، تو ان کے لیے کئی لوگ آئے تھے، تو حضور نے تقسیم کر دیا صحابہ میں کہ بھئی لوگ یعنی ان کی مہمان نوازی آپس میں بانٹ لیں۔ تو ایک شخص حضور کی مہمان نوازی میں آ گیا، تو حضور نے اس کے لیے ایک بکری کا دودھ دہا وہ پی لیا، دوسری بکری کا دودھ دہا وہ بھی پی لیا، پیٹ نہیں بھرا تو حضور نے فرمایا کہ اور کی ضرورت ہے، تو کہنے لگا کہ ہاں۔ تو اس طرح سات بکریوں کا حضور نے دودھ دہا، سات بکریوں کا دودھ اس نے پی لیا، اس کے بعد پیٹ بھر گیا۔ اللہ کے نبی نے بعد میں اس سے پوچھا کہ بھئی یعنی مہمان نوازی ہو گئی، بات چیت ہو گئی، اسلام کی دعوت ہو گئی، فرمایا کہ اسلام وغیرہ قبول کرنا چاہتے ہو، تو کہنے لگا کہ ہاں قبول کر لوں گا۔ تو اسلام اس نے قبول کر لیا، حضور نے اپنا دست مبارک اس کے سینے پر رکھا۔ اس کے بعد صبح ہوئی، تو صبح ہونے کے بعد پھر ناشتہ ظاہر سے بات ہے کہ دینا تھا مہمان ہے، تو حضور نے پھر پوچھا کہ بھئی دودھ ہونا ہے، تو کہنے لگا کہ ہاں۔ تو حضور نے ایک بکری کا دودھ دوہا اور اس کے بعد اس کو دیا، تو وہ پی لیا۔ پینے کے بعد حضور نے فرمایا کہ اور کی ضرورت ہے، تو کہنے لگا کہ نہیں اب ضرورت نہیں ہے، کافی ہو گیا۔ تو حضور نے اس موقع پر ارشاد فرمایا تھا کہ یہ حقیقت ہے کہ مومن آدمی ایک آنت کے ساتھ کھانا کھاتا ہے، اور کافر جو ہے نا وہ سات آنت کے ساتھ کھانا کھاتا ہے، یعنی اس کا کھانا زیادہ ہے، اس کا کھانا کم ہے۔ اچھا، یہ ایک عمومی بات بیان کی گئی ہے، نمبر ایک یہ بات ذہن میں رہنی چاہیے، یا پھر مزاج بنانے کے اعتبار سے اللہ کے نبی نے یہ بات ارشاد فرمائی ہے، ورنہ ایسا بھی ہوتا ہے کہ بہت سے مسلمان وہ ہوتے ہیں جو کھانا بہت زیادہ کھاتے ہیں، یا بہت سے کافر وہ ہوتے ہیں جو کھانا کسی وجہ سے، بیماری کی وجہ سے یا عذر کی وجہ سے یا کسی اور اعتبار سے جو ہے نا کھانا کم کھاتے ہیں۔ تو ایک عمومی بات، یہ بات عمومی طور پر ذہن بنانے کے لیے حضور پاک صلی اللہ علیہ وسلم نے یہ بات اشارہ فرمائی ہے، تو اس کے خلاف بھی ہو سکتا ہے تو وہ حدیث پاک کے خلاف نہیں ہو۔ تیسری روایت ہے حضرت ابو ہریرہ رضی اللہ عنہ سے، وہ فرماتے ہیں قال رسول اللہ صلی اللہ علیہ وسلم یأکل المسلم فی معن واحد والکافر یأکل فی سبعۃ امعاء، اللہ کے نبی نے اشارہ فرمایا کہ مسلمان ایک آنت کے ساتھ اور کافر سات آنت کے ساتھ کھانا کھاتا ہے۔ وبه قال حدثنا سليمان بن حرب قال حدثنا شعبة عن علي بن ثابت عن ابي حازم عن ابي هريرة رضي الله عنه ان رجلا كان ياكل اكلا كثيرا فاسلم فكان ياكل اكلا قليلا، حضرت ابو هريره فرماتے ہیں کہ ایک شخص کھانا بہت زیادہ کھاتا تھا، اس نے اسلام قبول کر لیا تو اب کھانا بہت کم کھانے لگا۔ فذكر ذلك للنبي صلى الله عليه وسلم، جب یہ بات حضور پاک صلی اللہ علیہ وسلم کے سامنے ذکر کی گئی تو حضور نے فرمایا ان المؤمن ياكل في معن واحد والكافر ياكل في سبعۃ امعاء۔ تو خلاصہ ان حدیث اس باب کا یہی ہے کہ مسلمان کو کھانا جو ہے نا اس کا مطمع نظر نہیں ہونا چاہیے، بقدر ضرورت کھانا چاہیے اور ضرورت کے وقت میں کھانا کھانا چاہیے۔ علماء نے لکھا ہے کہ انسان بھوک کی حالت میں کھانا کھائے اور اس کی دو علامتیں ہیں، علامتیں بھی جو ہے نا علمی اعتبار سے ان لوگوں نے بیان کی ہے. ایک علامت تو بھوک کی یہ ہے کہ اس حد تک بھوک لگنے کے بعد کھانا کھائے آدمی کہ جب کھانے کے لیے دسترخوان پر بیٹھے تو روٹی کے ساتھ سالن کو طلب نہ کرے. حقیقت میں اگر ضرورت مند ہوگا تو صرف روٹی کو کھانے پر اکتفا کر لے گا کہ بھائی سالن کی ضرورت نہیں ہوگی. اب یہ جو ہمارا سوال ہوتا ہے نا کہ بھائی یہ سالن ایسا ہے ویسا ہے اس کے ساتھ یہ بنا یا یہ نہیں بنا, یہ ہونا چاہیے تھا یہ نہیں ہونا چاہیے تھا, اس میں نمک زیادہ اس میں شکر زیادہ اس میں فلاں زیادہ مرچی زیادہ, تو اس کا مطلب یہ ہونا یہ ہے کہ بھائی ہمارا پیٹ بھرا ہوا ہے. حقیقی معنی میں ہم کو بھوک نہیں لگی. حقیقی بھوک تو یہ ہے کہ آدمی کو روٹی مل جائے تو روٹی پر اکتفا کر لے, کھانا مل جائے تو کھانے پر اکتفا کر لے, سالن مل جائے تو سالن پر اکتفا کر لے آدمی. تو ایک علماء نے علامت یہ لکھی ہے کہ کھانے کے ساتھ روٹی کے ساتھ سالن کا مطالبہ نہ ہو تو حقیقی بھوک ہے اس آدمی کے اندر, اس وقت میں کھانا کھائے. پھر کل ہی حضرت ایک واقعہ ذکر کر رہے تھے, دارالعلوم دیوبند کے ایک بہت بڑے استاد گزرے ہیں شیخ الادب مولانا اعجاز علی رحمۃ اللہ علیہ, ان کے بارے میں احوال کا تذکرہ چل رہا تھا تو کسی وجہ سے واقعہ ان کا سنایا حضرت نے کہ ایک تو بڑے مشغول شخص تھے وہ, ایک طالب علم نے ان سے یہ درخواست کی کہ حضرت میں آپ کے ساتھ کتاب پڑھنا چاہتا ہوں, تو کہنے لگے کہ وقت نہیں ہے. تو فرمایا کہ بھائی نہیں مجھے تو پڑھنا ہی آپ سے, کسی نہ کسی طرح آپ وقت نکالیں. بعض دفعہ بعض شاگرد ہوتے ہیں اس طرح اور ان کی لاج اساتذہ رکھتے بھی ہیں, بڑے قابل ہوتے ہیں اچھے ہوتے ہیں. تو انہوں نے کہا کہ میرے پاس وقت اگر نکلتا ہے تو وقت یہ ہے کہ وہ وقت یہ ہے کہ میں صبح میں فجر کی نماز کے لیے مسجد گھر سے مسجد جاتا ہوں, تو گھر سے مسجد جانے کے درمیان کا جو وقت ہے نا وہ وقت میرا فارغ ہے, اس وقت اگر کتاب پڑھنا چاہو تو تم ساتھ میں پڑھ لو. تو وہ طالب علم اسی وقت میں ہے, یعنی فجر کی نماز کے لیے گھر سے مسجد جاتے وقت میں انہوں نے روزانہ پابندی کر کے کتاب اس وقت میں مکمل کی. حضرت نے پڑھایا بھی وقت دے دیا تھا, وہ آتا تھا اسی چلتے چلتے جو ہے نا بات چیت ہو جاتی تھی اسی دوران میں پڑھا دیتے تھے, اس حالت میں اس نے کتاب مکمل کر لی. تو ان کا واقعہ لکھا ہے کہ ایک مرتبہ وہ حکیم صاحب کے پاس گئے, حکیم صاحب کے پاس جا کر کہنے لگے کہ مجھے کمزوری ہو گئی ہے, پہلے جیسی اب قوت نہیں رہی ہے طاقت نہیں رہی. تو حکیم صاحب نے کہا کہ کمزوری کیوں آ گئی, تو کہنے لگے کہ پہلے جو ہے یعنی جب میں سوتا تھا یا کھانا کھاتا تھا تو کئی کئی دن میرے لیے وہ ہوتے تھے کہ میں بغیر کھائے بغیر سوئے رہ جاتا تھا. اب صورت حال یہ ہے کہ پانچ چھ دن اگر میں نہ سوؤں, پانچ چھ دن اگر میں نہ کھاؤں تو میری طبیعت خراب ہو جاتی ہے, کمزوری محسوس ہونے لگتی ہے. تو یہ ہمارے اکابرین گزرے ہیں جن کے قربانیاں اس طرح کی ہوا کرتی تھی, اور آج ہماری صورت حال یہ ہے کہ دن میں پانچ مرتبہ کا کھانا ہم, پانچ دن میں نہیں بلکہ دن میں پانچ مرتبہ کھانا ہم کو چاہیے. تو بہرحال علماء نے ایک وجہ یہ لکھی ہے کہ کھانا اس وقت میں آدمی کھائے کہ جس وقت میں اس کو جو ہے کھانے کے لیے دسترخوان پر بیٹھے تو سالن کی طلب نہ ہو. ایک دوسری علامت یہ بھی لکھی ہے تھوڑا سا عجیب ہے, وہ یہ ہے آپ جب نے حضرت کہاں پڑھا مجھے یاد نہیں ہے, وہ یہ ہے کہ آدمی جب تھوکے نا تو تھوکنے کے بعد اس کے دھوپ پر مکھی نہ بیٹھے تو سمجھ لینا چاہیے کہ یہ شخص بھوکا ہے, کیونکہ تھوکنے کے بعد اگر مکھی بیٹھ جاتی ہے تو اس کے تھوک میں جو ہے نا یعنی کھانے کے اثرات ابھی موجود ہیں, تو جانور آ کر اس پر بیٹھتے ہیں, اس سے لطف اندوز ہوتے ہیں, وہ کھاتے پیتے ہیں. تو تھوک اگر اس درجہ جو ہے نا اس کا یعنی اس درجے میں آ گیا کہ جانور اس پر نہیں بیٹھ رہے ہیں تو مطلب یہ ہوا کہ اس کے کھانے کے اثرات اس تھوک کے اندر نہیں پائے جاتے, تو واقعی یہ کھانے کے ضرورت مند ہے, ایسے موقع پر اس کو کھانا کھانا چاہیے. اب یہ علامتوں کے پائیدانے پر اگر ہم کھانا کھائیں گے تو ظاہر سی بات ہے کہ ہماری صورتحال یعنی رہنے کے قابل بھی نہیں رہیں گے, ہم جینے کے قابل نہیں ہوں گے. تو بہرحال یہ کچھ باتیں ہیں. اللہ تبارک و تعالیٰ ہم سب کو صحیح علم و سلیم کے طور پر سبحان اللہ وبحمدہ سبحان اللہ وبحمدہ اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک.